الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الدين عند الله الإسلام وقال الله تبارك وتعالى ومن يبتغ غير الإسلام دينا فلن يقبل منه وهو في الآخرة من الخاسرين وقال الله تبارك وتعالى يا أيها الذين آمنوا ادخلوا في السلم كافة وقال الله تبارك وتعالى هو الذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا صدق الله العظيم اللهم صل على محمد وعلى آل محمد وبارك وسلم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي واجعل لي وزيرا من أهلي آمين يا رب العالمين. آج 9 اگست ہے اور چند دنوں کے بعد 14 اگست کی چھٹی ہم منائیں گے اور پاکستان کے قیام کو شمسی اعتبار سے 77 برس مکمل ہو جائیں گے. البتہ ہم کہاں کھڑے ہیں معلوم ہے ہمیں, ہمارے وعدے کیا تھے اس کا بھی ذکر ہوتا رہتا ہے اور ہماری سرکشی اور نافرمانیاں کیا ہیں اس پر بھی کلام ہوتا رہتا ہے. آج کی نشست کا موضوع رہے گا اسلامی یا سیکولر پاکستان. ہمارے بعض طبقات جو کہ اپنے آپ کو سیکولر یا لبرل کہتے ہیں اور بالخصوص وہ لوگ کہ جو انگریزی داں ہیں یا انگلش پریس سے جن کا تعلق ہے, ہر تھوڑے عرصے کے بعد ان کی طرف سے پھلجھڑیاں چھوڑی جاتی ہیں اور کہا جاتا ہے کہ یہ تو اسلام کا نام ہم لیتے ہیں, خامخا اس کی وجہ سے تباہی ہے. معاذ اللہ, ہم جو ترقی نہیں کر پا رہے اس کی وجہ یہ ہے کہ ہم اسلام کا نام لیتے ہیں. دنیا کے اور ممالک کو دیکھو, وہ سیکولر ہیں, کس قدر خوشحالی وہاں پر ہے, کس قدر ترقی ہے وہاں پر. تو ہمیں بھی پاکستان کو سیکولر اسٹیٹ بنانا چاہیے. آگے بڑھ کر وہ کہتے ہیں کہ قائد اعظم کے بارے میں آپ لوگ غلط باتیں بیان کرتے ہیں. قائد اعظم تو سیکولر تھے اور قائد اعظم خود بھی سیکولر اسٹیٹ چاہتے تھے, سیکولر ریاست بنانا چاہتے تھے. یہ خامخواہ مولوی اس طرح کی بات کرتے ہیں, دینی طبقات اس طرح کی باتیں کرتے ہیں, ورنہ قائد اعظم تو سیکولر تھے اور وہ سیکولر پاکستان بنانا چاہتے تھے. ہمیں بھی پاکستان کو سیکولر اسٹیٹ بنانا چاہیے. یہ مولویوں کی وجہ سے, دینداروں کی وجہ سے, دین والوں کی وجہ سے جو دیوانے پن میں آ کے نہ جانے اسلام کے بارے میں کیسی کیسی باتیں کرتے ہیں, یہ بیڑا غرق انہوں نے کیا ہے. معاذ اللہ. آگے بڑھ کر کچھ لوگ کہتے ہیں کہ ہمیں مولویوں کا اسلام نہیں چاہیے, ہمیں علماء کا اسلام نہیں چاہیے, ہمیں تو قائد اعظم کا اسلام چاہیے, ہمیں علامہ اقبال کا اسلام چاہیے. یہ وہ چند نکتے ہیں جو ہر تھوڑے عرصے بعد پیش کیے جاتے ہیں اور بہت سارے حضرات نے اس پر کام کیا, جوابات دیے. ہمارے استاد بانی تنظیم اسلامی ڈاکٹر اسرار صاحب رحمۃ اللہ علیہ, انہوں نے کئی مرتبہ اس موضوع پر تفصیلی خطابات کیے. پاکستان کی بنیاد کیا تھی؟ اسلام. اسلام کے سوا کوئی شے ہمیں جوڑنے والی نہیں تھی, اور بنا تو اسلام کے نام پر, بچے گا بھی تو اسلام کے نام پر, مستحکم بھی ہوگا تو اسلام کی وجہ سے. اور قائد اعظم کا نظریہ پاکستان کیا تھا, اقبال کا نظریہ پاکستان کیا تھا, ان باتوں کو بڑی تفصیل سے انہوں نے واضح کیا ہے. استحکام پاکستان بہت عمدہ ان کی کتاب ہے, اس کا مطالعہ مفید رہے گا. اسلام اور پاکستان, اس میں بھی اس تعلق سے کلام ہمارے سامنے آتا ہے اور ان کی خطابات بھی اس موضوع پر موجود ہیں. آج کی نشست میں ترتیب یہ رہے گی, کیونکہ لفظ سیکولر یہ حضرات استعمال کرتے ہیں تو ظاہری بات ہے لفظ سیکولر قرآن کریم اور احادیث میں تو نہیں ہے, نہ ہماری اردو زبان کا ہے, تو ہمیں اگر اس کو سمجھنا ہوگا تو آج کی انگریزی سے ہی سمجھنا ہوگا. اسی طرح ایک جملہ ہمارے چلتا ہے کہ ریلیجن از یور پرائیویٹ افیئر, جس کا ہم ترجمہ کر دیتے ہیں کہ مذہب تمہارا ہمارا ذاتی مسئلہ ہے. تو اپنے اپنے معاملات جس طرح چاہو نمٹاؤ, ہر بات میں ہر جگہ پر اسلام کو کھینچ کر لانے کی کیا ضرورت پڑی. تو یہ جو مشہور جملہ ہے کہ ریلیجن از یور پرائیویٹ افیئر, یہ رزے ریلیجن بھی استعمال ہوتا ہے اور ہمارے ہاں اس کا ترجمہ مذہب کیا جاتا ہے. تو ہماری آج کی گفتگو میں لفظ ریلیجن وہ انگریزی والا ہوگا, وہ قرآن کریم میں تو نہیں ملے گا, احادیث میں تو نہیں ملے گا, اردو میں تو نہیں ملے گا. چنانچہ میں نے 5 معروف جو ڈکشنریز ہیں انگلش کی, ان سے سیکولرزم کی تعریف, اس وقت جو ان تمام ڈکشنریز کا آن لائن ایڈیشن ہے, سیکولرزم کی تعریف کیا ہے, جب وہ تعریف میں آپ کے سامنے رکھوں گا ہر تعریف میں لفظ ریلیجن آ رہا ہوگا. تو پھر ضروری ہے کہ لفظ ریلیجن کو بھی سمجھا جائے. تو وہ کسی مفتی صاحب سے نہیں, قرآن کی تفسیر سے نہیں, احادیث کی شروحات سے نہیں, وہ بھی آئی انگریزی سے سمجھ لیں, तो पहले मैं आपके सामने सेक्युलरिज्म की तारीफ मारूफ अंग्रेजी डिक्शनरीज की जो ऑनलाइन एडिशन से उनसे रखता हूं, उसी के जेल में रिलीजन के लफ्ज की वदात भी आ जाएगी और बिल्कुल सादा अंदाज में वादे हो जाएगा कि सेक्युलरिज्म क्या है, रिलीजन क्या है। मैंने चंद आयात इब्तिदा में कुरानी हकीम की तिलावत की है। इस्लाम दीन है तो अब इस्लाम को समझने के लिए मुझे अंग्रेजी की डिक्शनरीज तो नहीं देखनी चाहिए, इस्लाम को समझने के लिए अरबी का लफ्ज तो अरबी जबान भी देख लूं। कुरान करीम ने इस्तेमाल किया इस्लाम, इस्लाम को कहा कि दीन है तो लफ्ज दीन को समझने के लिए मैं अरबी जबान भी देख लूं, कुरान करीम को भी देख लूं। तो ये दयानतदारी का तकाजा है ना। पिशावर में बहुत अरसे पहले हमारे बाद साथियों ने एक प्रोफेसर साहब की ख्वाहिश पर एक गुफ्तगू का एहतमाम किया, वो किसी शायद कॉलेज में था, तो वो अपने तई ये रिलीजन ये होता है वो होता है, बहरहाल प्रोफेसर साहब थे तो उनकी सतह पर कलाम करने की जरूरत थी। मैंने यही काम किया था, मैंने कहा जी मैं आपकी तारीफ को नहीं मान रहा, ये स्टूडेंट्स बैठे हुए 4G इनके पास है, ये सब अपनी 4G को इस्तेमाल करें, इंटरनेट को इस्तेमाल करें और चेक करें, ये डिक्शनरी फला है, ये रिलीजन की तारीफ है, ये सेक्युलरिज्म की तारीफ है। मैं कुरान से हदीस से नहीं बयान कर रहा, मैं अंग्रेजी से बयान कर रहा हूं, लेकिन जब मैं दीन इस्लाम की बात करूंगा तो दीन कहां से समझूंगा, अरबी जबान का लफ्ज वहां से देख लूं, कुरान करीम ने इस्लाम को दीन कहा वहां से देख लूं। तो पहले हम सेक्युलरिज्म की तारीफ को समझ लेते हैं, फिर हम रिलीजन की तारीफ को समझ लेते हैं, फिर हम कुरान करीम की आयात की रोशनी में दीन को समझ लेते हैं। तो ये जो कहा जा रहा है कि पाकिस्तान को सेक्युलर होना चाहिए, ये खुद बात वाजे हो जाएगी किस कदर बड़ी बगावत की बात है, किस कदर ये सरकशी की बात है और किस कदर ये कदर अल्लाह के गजब को दावत देने वाली बात है। और फिर इसके बाद इकबाल का नजरिया पाकिस्तान क्या था, चनाशार में आपके सामने, और एक खत है इकबाल का वो आपके सामने रख दूंगा। कायदे आजम का नजरिया पाकिस्तान क्या था, वो 11 अगस्त 1947 की बड़ी मशहूर तकरीर का हवाला ही अक्सर सेक्युलर देते हैं। तो 11 अगस्त से पहले भी कायदे आजम ने तकरीरें की होंगी ना, 11 अगस्त के बाद भी की होंगी, तो पहले की और बाद की 8-10 तकारीर का कुछ हिस्सा जितना वक्त होगा मैं आपको सुनाई देता हूं, तो बात वादे हो जाएगी कि ये पाकिस्तान इसको इस्लामी होना चाहिए या सेक्युलर होना चाहिए। ये आज हमारा मौजू रहेगा इंशाअल्लाह ताला। तो सबसे पहले तो आइए, जैसे कि मैंने अर्ज किया अंग्रेजी की बहुत सारी डिक्शनरीज हैं, रात ही मैंने ये सब कंपाइल किया, अल्हम्दुलिल्लाह वक्त मिल गया था। 5 मशहूर डिक्शनरीज हैं इंग्लिश की, एक दो तो नाम सबको याद होंगे, कैम्ब्रिज की है, ऑक्सफोर्ड की है, मेरियम वेबस्टर की है, कोलिंस की है और चेंबर्स की है। ये मारूफ अंग्रेजी की डिक्शनरीज हैं। माशाल्लाह काफी साथी अंग्रेजी भी समझते हैं, तर्जमा भी मैं आपके सामने रख दूंगा इंशाल्लाह, और क्योंकि ये रिकॉर्डिंग है तो बाद में इसका इस्तेमाल भी होना है। पहली तारीफ सेक्युलरिज्म की कैम्ब्रिज ऑनलाइन एडिशन डिक्शनरी में, द बिलीव दैट रिलीजन शुड नॉट बी इन्वॉल्व विद द ऑर्डिनरी सोशल एंड पॉलिटिकल एक्टिविटीज ऑफ अ कंट्री। सादा से अंग्रेजी, इस बात का यकीदा रखना कि रिलीजन को, जिसका हम लोग तर्जमा मजहब करते हैं, वो भी इन्हीं डिक्शनरी से आगे समझ लेंगे, उन लोगों के मुताबिक जो मजहब है रिलीजन कहते हैं, भाई इसको आम माशरती मामलात और सियासी उमूर किसी मुल्क के हों उसमें दखल अंदाजी की कोई इजाजत नहीं होनी चाहिए। यह है ऑक्सफोर्ड की, कैम्ब्रिज की डिक्शनरी, सबकी तारीफ का हासिल निकलेगा, मैं आगे अर्ज कर दूंगा इंशाअल्लाह। ऑक्सफोर्ड एडवांस लर्नर ऑनलाइन डिक्शनरी, मशहूर डिक्शनरी है, द बिलीव दैट रिलीजन शुड नॉट बी इन्वॉल्व इन द ऑर्गेनाइजेशन ऑफ सोसाइटी, एजुकेशन एटसेट्रा। माशरे की तामीर में और तालीम के निजाम में रिलीजन का कोई दखल नहीं होना चाहिए, रिलीजन का कोई दखल माशरे की तामीर में और तालीम में नहीं होना चाहिए। तीसरी डिक्शनरी मेरियम वेबस्टर्स ऑनलाइन डिक्शनरी, इनडिफरेंस टू और रिजेक्शन और एक्सक्लूजन ऑफ रिलीजन एंड रिलीजियस कंसिडरेशंस। रिलीजन को मजहब कह रहे, थोड़ी देर के लिए तर्जमा हम कर रहे हैं, रिलीजन को और रिलीजियस कंसिडरेशंस को, मजहबी अफकार को कोई अहमियत नहीं देनी चाहिए। मुराद ऊपर भी आगे भी आ रही है, तालीम का निजाम हो, माशरती मामलात हो, सियासी मामलात हो, इसमें कोई रिलीजियस कंसिडरेशंस को तवज्जो नहीं देनी चाहिए। कोलिंस ऑनलाइन डिक्शनरी, सेक्युलरिज्म इज अ सिस्टम ऑफ सोशल ऑर्गेनाइजेशन एंड एजुकेशन where religion is not allowed to play a part in civil affairs. क्या है सेक्युलरिज्म? एक ऐसा निजाम है कि माशरे की तामीर के लिए और तालीम में रिलीजन को कोई दखल अंदाजी की इजाजत नहीं होनी चाहिए और लोगों के इज्तिमाई सिविल अफेयर्स इज्तिमाई मामलात में रिलीजन का कोई दखल नहीं होना चाहिए। मैं पूरी दयानतदारी से अंग्रेजी पढ़ रहा हूं, उसी का तर्जमा कर रहा हूं, अपने अल्फाज आपके सामने कोशिश कर रहा हूं कि न रखूं। पांचवीं डिक्शनरी चेंबर्स ऑनलाइन डिक्शनरी, सेक्युलरिज्म इज द व्यू और बिलीव दैट सोसाइटीज वैल्यूज एंड स्टैंडर्ड्स शुड नॉट बी इन्फ्लुएंस्ड और कंट्रोल्ड बाय रिलीजन और द चर्च। अभी अंग्रेज अपनी बात लेकर आया, चर्च कह रहे हैं, वो क्या कह रहे हैं, इस बात का यकीन और अकीदा रखना कि माशरे की अकदार और जो मयारात हैं उन पर रिलीजन का चर्च का ना कोई असर होना चाहिए ना कोई कंट्रोल होना चाहिए। बाकी रिकॉर्डिंग आप बाद में सुन लीजिएगा और जो लोग चाहें वो ऑनलाइन डिक्शनरीज को चेक, एग्जैक्टली जो इस वक्त ऑनलाइन एडिशन इन डिक्शनरीज का है। मुझे मालूम है पिछले कई बरसों में सेक्युलरिज्म की तारीफ भी बदली, पिछले कई बरसों में रिलीजन की तारीफ भी बदली, तो मैं आज 2024 अगस्त 9 तारीख को जो ऑनलाइन एडिशन है इन डिक्शनरीज का उसकी तारीफ मैंने आपके सामने रख दी। हासिल क्या है, रिलीजन को इज्तिमाई मामलात माशरती मामलात सियासी मामलात लोगों के सिविल अफेयर्स इज्तिमाई मामलात निजाम तालीम में दखल अंदाजी की बिल्कुल इजाजत नहीं होनी चाहिए। ये सेक्युलरिज्म है, ये तारीफ किसी मदरसे की नहीं है, मस्जिद के इमाम साहब की नहीं है, दारुल इफ्ता के मुफ्ती साहब की नहीं है, किसी दीनी जमात के अफराद की नहीं है, ये सेक्युलरिज्म की तारीफ है मारूफ अंग्रेजी डिक्शनरीज की ऑनलाइन एडिशंस पर। साथ साथ रिलीजन को भी समझ लें ताकि हमारा दिमाग भी ठीक रहे कि इस्लाम को रिलीजन कहना गलत है, कह देते हम लोग गलत। अब आइए रिलीजन की तारीफ क्या है, रिलीजन की डेफिनेशन क्या है, यही पांच डिक्शनरीज इनके ऑनलाइन एडिशंस और इसी तरतीब में। सबसे पहले कैम्ब्रिज ऑनलाइन एडिशन, व्हाट इज रिलीजन, द बिलीफ इन एंड वर्शिप ऑफ अ गॉड और गॉड्स और एनी सिस्टम ऑफ बिलीफ एंड वर्शिप, किसी एक खुदा में या बहुत सारे खुदाओं में यकीन रखना और इसी तरह का कोई निजाम जो कि ईमानियात का हो इबादत का हो उसको मानना, यह है कैम्ब्रिज की डेफिनेशन। ऑक्सफोर्ड एडवांस लर्नर्स ऑनलाइन डिक्शनरी, द बिलीफ इन द एग्जिस्टेंस ऑफ अ गॉड और गॉड्स एंड द एक्टिविटीज दैट आर कनेक्टेड विद द वर्शिप ऑफ देम और इन द टीचिंग्स ऑफ अ स्पिरिचुअल लीडर, एक या बहुत सारे खुदाओं को मानना और वो आमाल जो इनकी इबादत से मुंसलिक हो उनका एहतमाम हो या किसी रूहानी शख्सियत या कायद की तालीमात पर अमल करना। हम अंबिया और रसूल कहेंगे, ये कुछ और भी कह देंगे, ये बुद्धा को भी कह देंगे, ये किसी और को भी कह देंगे। बहरहाल ये मेरी तशरीह थी। तीसरी डिक्शनरी मैरियम वेब्स्टर्स ऑनलाइन डिक्शनरी, रिलीजन की तारीफ, अ पर्सनल सेट और इंस्टीट्यूशनलाइज्ड सिस्टम ऑफ रिलीजियस एटीट्यूड्स बिलीव्स एंड प्रैक्टिसेस, कुछ इनफरादी सतह का एक मजमुआ या इसकी कोई इज्तिमाई शक्ल, मजहबी नौयत का तर्ज अमल, ईमान और कुछ प्रैक्टिसेस आमाल के एतबार से। पर्सनल का लफ्ज जहन में रखिएगा, यहां पर इस्तेमाल हुआ। चौथी डिक्शनरी कोलिंस की है, कोलिंस ऑनलाइन डिक्शनरी, रिलीजन इज बिलीव इन अ गॉड और गॉड्स एंड द एक्टिविटीज दैट आर कनेक्टेड विद द बिलीव सच एज प्रेइंग और वर्शिपिंग इन अ बिल्डिंग सच एज अ चर्च और टेम्पल। क्या है रिलीजन, एक खुदा को मानना, बहुत सारे खुदाओं को मानना और ऐसी सरगर्मियां कि जो इस यकीन इस अकीदे के साथ हों उनको अंजाम देना, जैसे कि किसी बिल्डिंग के अंदर इबादत को अंजाम देना, जैसे कि कोई चर्च हो या मंदिर या टेंपल वगैरह। बिल्डिंग आ गई, पर्सनल भी आया, बिल्डिंग भी आ गई। आखिरी ये चैंबर्स, इसने चार पांच बातें लिखी हैं। चैंबर्स ऑनलाइन डिक्शनरी में रिलीजन की तारीफ है, अ बिलीव इन और द वर्शिप ऑफ अ गॉड और गॉड्स, एक या बहुत सारे खुदाओं पर यकीन रखना और उनकी परस्तिश करना, इबादत करना। A particular system of belief or worship, such as Christianity or Judaism, एक खास निजाम जिसमें एतिकाद और इबादत के तस्वुरात मौजूद हों, जैसे कि मसीहियत और यहूदियत का मामला। Anything to which one is totally devoted and which rules one's life, جس چیز کی طرف انسان مکمل توجہ دینے والا ہو جائے اور جو انسان کی زندگی پر رول کرے اس پر اثرات ڈالے. اور آخری ہے دا مونیسٹک وے آف لائف. یہ جو پادریوں کا تصور ہے, جوگیوں کا تصور ہے, کونے خدرے میں بیٹھے رہو, اس طرح کا طرز زندگی اختیار کرنا, یہ تعریفیں ہیں ریلیجن کی انگریزی کی معروف ڈکشنریز میں, جس میں ایک یا بہت سارے خداؤں کو ماننا, ان کے لیے کچھ اعمال کو انجام دینا, ذاتی معاملات تک اس کے کچھ ہدایات کا محدود ہونا, کسی ایک بلڈنگ کے اندر جو ہے وہ بندگی کر لینا, عبادت انجام دے لینا. اور اسی طریقے پر مناسٹک وے آف لائف ہے یہ جوگیوں کا معاملہ, پادریوں کا معاملہ, پریسٹس کا معاملہ, کونے خدرے میں جا کر بیٹھ کر کچھ خدا کی باتیں کر لینا. یہ ہے تصور ریلیجن کا. اب تھوڑی سی وضاحت یہ ہے, ان سارے تصورات کے مطابق ایک یا بہت سارے خداؤں کا تصور, معاذ اللہ بہت سارے خداؤں کو ماننا تو شرک ہے, مگر اپنی خاص مخصوص عبادت گاہ کے اندر محدود رہنا, کچھ ذاتی معاملات زندگی میں ایک خدا یا بہت سارے خداؤں کی تعلیم پر عمل کر لینا, کسی روحانی قائد کی بات کو مان لینا, یا یہ جوگیوں کی طرح پادریوں کی طرح کونے خدرے میں بیٹھ کر خدا کو گاڈ کو پکار لینا, یہ ہے ریلیجن کی تعریف. اوپر ہم نے سیکولرزم کی تعریف کو سمجھا. کیا ہے سیکولرزم؟ تعلیم میں, معاشرت میں, سیاست میں, اجتماعی معاملات میں ریلیجن کا کوئی دخل نہیں ہوگا. اور کیا ہے ریلیجن؟ خدا کو مان لینا, بہت سے خداؤں کو مان لینا, چند اعمال کو انجام دے دینا, کسی ایک بلڈنگ عبادت گاہ کے اندر اپنے اعمال کو انجام دے دینا, یا کونے خدرے میں بیٹھ کر خدا کو مان لینا. یہ میں نے آپ کے سامنے پوری دیانتداری کے ساتھ سیکولرزم اور ریلیجن کی تعریف رکھ دی. آج ہمارا موضوع کیا ہے؟ اسلامی یا سیکولر پاکستان. اب مجھے بتائیے, سیکولرزم کی جو تعریف ہم نے سنی ہے اور اس میں ریلیجن کی جو تعریف ہمارے سامنے آ گئی, یہ اسلام پر چشمہ کی جا سکتی ہے؟ تو آئیے اسلام کو بھی سمجھ لیتے ہیں. لفظ اسلام, یہ بھی قرآن پاک میں عربی زبان کا لفظ ہے, سلامتی. اور سلامتی کیا ہے؟ اپنے آپ کو رب کے حضور جھکا کر بندہ اصل سلامتی حاصل کر لیتا ہے. بندہ خدا کے حضور جھک کر اصل سلامتی اور پیس حاصل کر لیتا ہے. البتہ اسلام کے لیے اللہ تعالیٰ لفظ دین استعمال کرتا ہے. لفظ دین عربی زبان کا, وہاں سے بھی دیکھ لیں, دین کا ترجمہ بدلے کا بھی ہوتا ہے, دین کا ترجمہ قانون کا بھی ہوتا ہے, دین کا ترجمہ نظام کا بھی ہوتا ہے, دین کا ترجمہ اطاعت کا بھی ہوتا ہے. انگریزی ڈکشنریز دیکھیں, مل جائے گا آپ کو, بدلہ بھی, قانون بھی, نظام بھی, اطاعت بھی. اور قرآن کریم میں ان معانی میں قرآن کریم نے لفظ دین کو استعمال کیا. اللہ تعالیٰ پہلے تو یہ فرما رہے, یہ بھی سمجھ لیں, سورہ آل عمران کی آیت نمبر 19 میں, ان الدین عند اللہ الاسلام, دین تو اللہ تعالیٰ کے نزدیک فقط اسلام ہے. اللہ کے یہاں دین صرف اسلام قابل قبول ہے, کوئی اور نہیں. دین کی وضاحت ابھی آگے آ رہی, صرف اسلام اللہ کے یہاں قابل قبول ہے. سورہ آل عمران آیت نمبر 85 میں ہے, وَمَن يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَن يُقْبَلَ مِنْ, جو اسلام کو چھوڑ کر کوئی اور دین اختیار کرے وہ ہرگز اس سے قبول نہیں ہوگا. اسلام لے کر آؤ, اس کے علاوہ کوئی دین لاؤ گے وہ اللہ کے یہاں قابل قبول نہیں. اسلام کے بارے میں اللہ تعالیٰ فرماتا ہے سورۃ البقرہ آیت نمبر 208, یا ایھا الذین آمنوا ادخلوا فی السلم کافا, اے ایمان والو اسلام میں پورے کے پورے داخل ہو جاؤ. اب پورے کے پورے اسلام میں باطن بھی آئے گا, ظاہر بھی آئے گا, عقیدے بھی آئیں گے, اعمال ظاہر کے بھی آئیں گے. پورے کے پورے اسلام میں انفرادی زندگی بھی آئے گی, اجتماعی زندگی بھی آئے گی. وہ بیچارہ انگریزی کا ریلیجن ہے جو یتیم ہے, محروم ہے, کہ جس کے پاس زیادہ نہیں ہے دینے کو, وہ بیچارہ انگریزی والا ریلیجن ہوگا. اسلام تو مکمل ضابطہ حیات اور زندگی کے تمام گوشوں کے لیے رہنمائی دیتا ہے, باطن کے لیے بھی, ظاہر کے لیے بھی, فرد کے لیے بھی, اجتماعیت کے لیے بھی, انفرادی زندگی کے لیے بھی, اجتماعی زندگی کے لیے بھی. اور اللہ اعلان فرماتا ہے سورہ المائدہ کی شروع میں آیت نمبر 3, حجت الوداع کے موقع پر اس کا نزول, الیوم اکملت لکم دینکم, آج کے دن میں نے تمہارے لیے تمہارے دین کو مکمل فرما دیا. یہ دین مکمل فرما کر اللہ نے دیا اور اپنے پیغمبر کے مشن میں بیان کر دیا صلی اللہ علیہ وسلم. یہ دین صرف پڑھنے پڑھانے بیان کرنے کتابوں میں چھاپنے کے لیے نہیں آیا, یہ نفاذ اور غلبہ چاہتا ہے. چنانچہ 3 مرتبہ رسول اللہ صلی اللہ علیہ وسلم کے مشن کو، مشن سٹیٹمنٹ کو بیان کرتے ہوئے اللہ تعالیٰ نے فرمایا ہے سورہ توبہ کی آیت نمبر 33 میں، سورہ فتح کی آیت نمبر 28 میں، سورہ صف کی آیت نمبر 9 میں، ہو الذی ارسل رسولہ بالہدا ودین الحق لیظہرہ علی الدین کلی، اللہ جس نے اپنے رسول کو بھیجا صلی اللہ علیہ وسلم الہدا مکمل ہدایت نامہ قرآن دے کر، ودین الحق دین حق دین اسلام دے کر، کیوں؟ لیظہرہ علی الدین کلی، تاکہ آپ اس دین حق کو کل نظام زندگی پر غالب فرما دیں۔ تو اللہ کے اسلام ہی بس دین، الاسلام ہی قبول، اسلام کے سوا کوئی اور دین قابل قبول نہیں۔ اللہ فرماتا ہے پورے کے پورے اسلام میں داخل ہو جاؤ، اللہ فرماتا ہے میں نے مکمل کر کے دیا ہے، اور اللہ فرماتا ہے اپنے پیغمبر کو اس لیے دیا کہ اس کو پورے نظام زندگی پر غالب فرما دیں۔ 23 برس کی زندگی شاہد ہے، اس پر گواہ ہے، اور بارہا اس پر کلام ہوا۔ اب آئیے لفظ دین کو بھی تھوڑا سمجھ لیں۔ اسلام از ناٹ جسٹ اے ریلیجن، اسلام انگریزی والا فقط ریلیجن نہیں ہے، اسلام اس دین، اسلام دین ہے۔ بہتر لفظ اردو میں استعمال کرنا چاہیں تو نظام، بہتر لفظ انگریزی میں استعمال کرنا چاہیں تو سسٹم۔ ابھی سمجھتے ہیں انشاءاللہ۔ اسلام میں وہ ریلیجن والی یہ بات، ایک بالاتر ہستی کو ماننا، ہم اللہ تعالیٰ کو مانتے، اس بالاتر ہستی پر عقیدہ رکھتے ہوئے اس کے لیے اعمال عبادت کو انجام دینا، ہم یہ بھی مانتے ہیں اور اسلام یہ بھی دیتا ہے، مگر اسلام فقط یہ نہیں دیتا۔ انگریزی کا ریلیجن زندگی کے انفرادی چند معاملات کے لیے رہنمائی، اسلام دین ہے، انفرادی زندگی اجتماعی زندگی دونوں کے لیے رہنمائی دیتا ہے۔ اب آئیے وہ چار ترجمے جو میں نے آپ کے سامنے کیے ان کو بھی قرآن پاک سے سمجھ لیں۔ سورہ فاتحہ کی آیت نمبر 3 ہم سب کو یاد ہے، مالک یوم الدین، اللہ بدلے کے دن کا مالک ہے، دین کا ترجمہ بدلہ بھی ہے۔ سورہ فاتحہ آیت نمبر 3، مالک یوم الدین، اللہ بدلے کے دن کا مالک۔ سورہ یوسف کی آیت نمبر 76، یوسف علیہ السلام کا قصہ ہمارے علم میں، چھوٹے بھائی بنیامین، اور اللہ تعالیٰ نے ان کو روک لینے کی ایک تدبیر یوسف علیہ السلام کو سکھا دی، وہ پیالے والا واقعہ۔ اللہ تعالیٰ آگے کیا فرماتا ہے سورہ یوسف آیت نمبر 76 میں، ما کان لیاخذ اخاه فی دین الملک، بادشاہ کے دین مراد قانون، بادشاہ کے قانون کے مطابق تو یوسف علیہ السلام اپنے بھائی کو روک نہیں سکتے تھے، کوئی ایسا قانون نہیں تھا۔ تو اللہ نے تدبیر سے سجھا دی وہ پیالہ رکھنے والی، ضمناً لیکن اہم معاملہ، اپیرنٹلی لگتا ہے کہ پیالہ ادھر ادھر کر کے یہ کیا گیا معاملہ، نہ، اللہ فرماتا ہے ہم نے کروایا۔ کذالک کدنا لیوسف، بس یاد دہانی، اللہ فرماتا ہے یہ تدبیر ہم نے یوسف کو سکھائی علیہ السلام، یہ ساری ڈیوائن پلاننگ تھی، الہامی منصوبہ تھا، اللہ نے اپنی طرف نسبت کی ہے، کوئی غلط خیال پیغمبر کے بارے میں نہ لائے، اللہ نے وضاحت فرما دی۔ نقطہ یہاں کیا تھا، فی دین الملک، ملک بادشاہ کو کہتے ہیں، بادشاہ کے دین یعنی بادشاہ کے قانون میں رہتے ہوئے یوسف علیہ السلام کے لیے ممکن نہ تھا کہ اپنے بھائی کو روکتے، اللہ نے تدبیر سجھا دی۔ دین کا دوسرا ترجمہ قانون، تیسرا ترجمہ نظام، قرآن پاک استعمال کرتا ہے۔ سورہ انفال کی آیت نمبر 39، سورہ انفال آیت نمبر 39 ہے، وقاتلوہم حتی لا تکون فتنہ ویکون الدین کلہ للہ، اور جنگ کرو، قتال کرو ان کے خلاف یہاں تک کہ کوئی فتنہ باقی نہ رہے اور دین، نظام اللہ کے لیے ہو جائے۔ بدر کے بیان پر، بدر کے حالات پر تبصرہ ہے، اور اس قتال کا بڑا مقصد کیا ہے، خون ریزی نہیں، نہ مال غنیمت، نہ کشور کشائی، نہ اللہ کا دین زمین پر غالب ہو۔ تو نظام کے معنی میں بھی دین استعمال ہوتا ہے۔ اور نمبر 4، دین کا لفظ اطاعت کے معنی میں بھی استعمال ہوتا ہے۔ سورہ زمر کی آیت نمبر 3 میں ہے، الا للہ دین الخالص، آگاہ ہو جاؤ کہ اطاعت تو خالص اللہ تعالیٰ ہی کا حق ہے، اطاعت تو خالص اللہ تعالیٰ ہی کا حق ہے۔ تو یہ سورہ زمر کی آیت نمبر 3 میں لفظ دین اطاعت کے معنی میں بھی استعمال ہوا۔ تو بدلہ، قانون، نظام، اطاعت۔ اگلی خوبصورت بات یہ ہے، ان مفاہیم اور معنی میں، ان میننگز میں ایک ریلیشن بھی ہے، ایک ربط بھی ہے۔ بدلہ جب بھی دیا جاتا ہے کسی قانون کے مطابق، 40% مارکس ہیں، ایک اسٹوڈنٹ پاس ہو جائے گا، 40% سے کم ہوں گے فیل ہو جائے گا، بدلہ قانون کے مطابق ہوتا ہے۔ قانون لکھا ہوا نہیں چلتا، قانون کو نافذ کرنے کے لیے نظام چاہیے ہوتا ہے۔ اسی ایگزامپل کو آگے بڑھا رہے ہیں، اسکول ہوگا، ادارہ ہوگا، फिर बहुत सारे इदारे होंगे, बोर्ड होगा, एग्जाम्स होंगे, पूरा निजाम चलेगा ना, तब कानून अप्लाई हो सकेगा। तो लिखा हुआ कानून तो बहुत अच्छा होगा, लेकिन अगर नाफिज नहीं हो रहा तो क्या फायदा। तो निजाम चाहिए, और निजाम उसी को कहा जाएगा जिसकी इताअत की जा रही हो, जिसको फॉलो किया जा रहा हो। एक वक्त में एक निजाम होंगे, फिरौन का होगा सुन लीजिए या अल्लाह का होगा, मुशिकीन के सरदारों का होगा या अल्लाह का होगा। इदा जा नसरुल्लाहि वल फतहु वरायता अन्नास यदखुलूना फी दीनिल्लाहि अफवाज। अब अल्लाह की नुसरत आ जाए, आप देखेंगे लोग जौक दर जौक अल्लाह के दीन में दाखिल हो रहे हैं। अल्लाह का दीन अब है, पहले मुशिकीन के सरदारों का कानून चल रहा था, निजाम चल रहा था, अब निजाम अल्लाह का हो गया। तो ये आपस में मफाहिम जुड़े हुए हैं, बदला, कानून, निजाम, इताअत। हां, जामे लफ्ज, कॉम्प्रीहेंसिव लफ्ज वो निजाम है जिसमें सब बातें आ जाती हैं। तो इस्लाम निजाम जिंदगी है, इस्लाम सिर्फ रिलीजन नहीं है, इस्लाम कोड ऑफ लाइफ है, इस्लाम सिस्टम ऑफ लाइफ है, और अपना गलबा चाहता है, अपना निफाज चाहता है। यह है इस्लाम का तसव्वुर। तो हमने सेकुलरिज्म को थोड़ा समझा, रिलीजन की तारीफ को अंग्रेजी की डिक्शनरी से समझा, और इस्लाम को कुरान करीम की आयात से समझा। अब आइए, ये जो इल्जामात इकबाल पर और कायद आजम पर हैं, जरा इनके ताल्लुक से भी कुछ पढ़ लेते हैं, समझ लेते हैं मुख्तसरन। अल्लामा इकबाल मरहूम, असलन तो वो उनकी शायरी है कि जिसने मुसलमानों में जज्बा बेदार किया। वो एहसास जिया भी बेदार करते हैं, मुसलमानों के जवाल की वजह भी बयान करते हैं, मुसलमानों में जोश अमल भी पैदा करते हैं, मुसलमानों को रोशन मुस्तकबिल की बशारत भी देते हैं, मुसलमानों में खुद एतमादी, इस माना में कि मगरबी तहजीब जो है वो मुतासर ना हो जाओ, तुम्हारे पास बहुत बड़ा दीन है, बहुत बड़ी किताब है, तो उस माना में खुद एतमादी कि मगरब से मुतासर ना हो जाओ। कभी इकबाल ने कहा, हमारे जवाल के असबाब के ताल्लुक से वो जमाने में मुआज्जत से मुसलमान होकर और तुम खार हुए तारिक कुरान होकर। ये इकबाल ने शिकवा जवाब शिकवा में वजाहतें की, और उसी इकबाल ने कहा कि मसला क्या है कि मोहम्मद से वफा तूने तो हम तेरे हैं, ये जहां चीज है क्या लोहो कलम तेरे हैं। कुरान हमने फरामोश किया, मोहम्मद मुस्तफा अलैहिस्सलाम की सुन्नत को, तालीम को, उस्वा को, दिए हुए निजाम को हमने फरामोश किया, हम जलील आज दुनिया के अंदर। इकबाल ने कहा, एहसास जिया पैदा करने के लिए चाक कर दी तुर्क नादान खिलाफत की कबा, सादगी मुस्लिम की देख, औरों की अय्यारी भी देख। खिलाफत उस्मानिया का खात्मा हुआ, किस कदर हमारे साथ जुल्म का मामला हुआ, आसीन के सांप कुछ तोक बने, किस कदर अय्यारी हमारे साथ हुई और हम किस कदर सादगी के अंदर उसमें डस लिए गए। फिर इकबाल जोश अमल पैदा करता है, वो इकबाल, लोग कहते हैं इकबाल का इस्लाम हमें चाहिए, सुने जरा, ता खिलाफत की बिना दुनिया में हो फिर उस्तवार, ला कहीं से ढूंढ कर असलाफ का कल्बो जिगर। ये मगरिब से दरामद शुदा निजाम तो हमारी मंजिल नहीं, हमें तो खिलाफत का निजाम अता किया गया है, जहां बंदों को बंदों की गुलामी से निकालकर बंदों के रब की गुलामी में लाया जाता है। ये इकबाल जोश अमल पैदा करते हैं, और फिर इकबाल कभी हमें रोशन मुस्तकबिल की खुशखबरियां सुनाते हैं, आसमां होगा सहर के नूर से आईना पोश, और जुल्मत रात की सीमा बपा हो जाएगी, फिर दिलों को याद आ जाएगा पैगाम सुजूद, फिर जबी खाके हरम से आशना हो जाएगी, आंख जो कुछ देखती है लब पे आ सकता नहीं, मैं वे हैरत हूं कि दुनिया क्या से क्या हो जाएगी, शब गुरेजा होगी आखिर जलवाई खुर्शीद से, ये चमन मामूर होगा नगमे तौहीद से। ये सेकुलरिज्म है, ये चमन मामूर होगा नगमे तौहीद से, ये सेकुलरिज्म है। इस चमन से मुराद एक मुमलिकत मिले जहां तौहीद के तकादों पर इज्तिमाई सतह पर भी अमल हो। इकबाल हमें खुशखबरियां सुना रहे हैं, और मगरबी तहजीब पर तनकीद। इकबाल ने किसी मदरसे से जामिया से तो नहीं पढ़ा था, इकबाल तो फलसफा पढ़ने गया है मगरब, और वहां देखकर तो मुसलमान को मुसलमान कर दिया तूफान मगरब ने, और वो इकबाल देखकर आकर क्या कहता है, दियार मगरब के रहने वालों, खुदा की बस्ती दुकान नहीं है, खरा जिसे तुम समझ रहे हो वह अब जरे का मायार होगा, तुम्हारी तहजीब अपने खंजर से आप ही खुदकुशी करेगी, जो शाख नाजुक पे आशियां बनेगा ना पायदार होगा। जाहिर की चमक दमक तो उस तहजीब में नजर आ रही है, और उनके मकरू चेहरे भी बेनकाब होते चले जा रहे हैं। ये इकबाल कब से कह रहा है, تو ان سے متاثر ہونے کی مرعوب ہونے کی کوشش نہ کرو. تمہارے پاس تمہاری اپنی تہذیب ہے, تمہارا اپنا دین ہے, تمہارا اپنا نظام, اس پر کھڑے ہو. اور وہ تو کھڑے الہامی تعلیم کی مخالفت پر. تمہاری تہذیب اپنے خنجر سے آپ ہی خودکشی کرے گی. جو شاخ نازک پہ آشیاں بنے گا نہ پائیدار ہوگا. پھر 1930 کا علامہ اقبال کا الہ آباد کا خطبہ. میں ایک جگہ گورنمنٹ آفیسرز کا ایک کورس چلتا ہے, اس میں ایک پروگرام کے لیے ایک سیشن کے لیے بلایا گیا, اور مجھے معلوم تھا کہ وہاں پہ اچھے بھلے سیکولر لبرل حضرات بھی ہوں گے, دیسی لبرل اور دیسی سیکولر جنہیں کہا جاتا ہے. تو میں نے بات شروع کی قرآن سے اور پھر اقبال کو کوٹ کیا. اب آپ سنیں کیسے کیسے لوگوں نے اقبال پر اور قائد اعظم پر الزامات لگائے. کہتے ہیں وہ اقبال کے تم الہ آباد کے خطبے کو کوٹ کرتے ہو, الہ آباد میں تو کورم ہی پورا نہیں تھا. جن کو پتہ ہے پتہ ہے کورم کسے کہتے ہیں. کم از کم تعداد ہوگی تو مجلس شروع ہوگی, اجلاس شروع ہوگا. الہ آباد میں تو کورم ہی پورا نہ ہو, اقبال نے تقریر کیا خاکی ہوگی. ایسی ایسی باتیں آپ کو ہمارے لبرلز اور سیکولر حضرات کی طرف سے مل جائیں گی. بہرحال اقبال نے کہا کہ میں 1930 کے خطبہ الہ آباد, میں ہندوستان اور اسلام کے بہترین مفاد میں ایک الگ مسلم ریاست کے بنانے کا مطالبہ کرتا ہوں. اب میں تھوڑا مختصر کر رہا ہوں کیونکہ آگے قائد اعظم اصل مسئلہ ان کے ساتھ آتا ہے, تو ان کی کوٹیشن ہی میں نے سنا نہیں. پھر اقبال اس موقع پر کہتے ہیں کہ اسلام کے لیے یہ ایک موقع ہوگا کہ عرب ملوکیت کے تحت اس پر جو پردے پڑ گئے تھے, یعنی بدترین جو ملوکیت ہمارے آئی اس کی بات ہو رہی, جو پردے پڑ گئے تھے ان سے چھٹکارا حاصل کر سکے اور اپنے قوانین اور تعلیمات اور ثقافت کو اپنی اصل روح کے ساتھ روح عصر سے ہم آہنگ کر سکے. اسلام کا یہ ڈائنمک تصور اور یہ جامع تصور یہ اقبال پیش کر رہا ہے. اور اگلا کوٹیشن تو کمال کا ہے. قائد اعظم مسلم لیگ اس وقت کے لوگ مسلم لیگ کے کچھ رہنماؤں کے غلط طرز عمل سے مایوس ہو کر برطانیہ چلے گئے تھے. اقبال نے ان کو واپس بلایا ہے, اقبال نے خطوط لکھے, ان کو موٹیویٹ کیا ہے. اقبال کا یہ خط ہے 28 مئی 1937 کا, ریکارڈ پر ہے. میں انگریزی میں آپ کو پڑھ کے سنائے دیتا ہوں کسی درجے میں. ہیپیلی دیر از اے سولوشن ان دی انفورسمنٹ آف دا لا آف اسلام اینڈ اٹس فردر ڈیولپمنٹ ان دا لائٹ آف ماڈرن آئیڈیاز. After long and careful study of Islamic law, I have come to the conclusion that if this system of law is properly understood and applied, at last the right to subsistence is secured to everybody. But the enforcement and development of the Sharia of Islam is impossible in this country without a free Muslim state or states. اقبال کہنے جتنا میں نے دنیا کے مسائل پر غور کیا اسلامی شریعت کے سوا کہیں اس کا حل نہیں. مگر شریعت اپنا نفاذ چاہتی ہے, پڑھنا پڑھانے کا تھوڑا ہی چاہتی ہے. اور کیسے ہم نافذ کریں گے شریعت کو جب تک کہ ہمارے پاس اپنی ایک علیحدہ اسٹیٹ یا ریاست اسٹیٹس نہ ہوں. تو خدا را واپس آئیے, اس قوم کو لیڈ کیجئے. یہ ہے اقبال کا نظریہ پاکستان. باقی سیاست میں اقبال کہتا ہے سروری زیبا فقط ذات بے ہمتا کو ہے, حکمراں ایک وہی باقی بتانے حاضری. یہ قرآن کی ترجمانی ان الحکم الا للہ. وہ سیکولرزم کہتا ہے اپنی عبادت گاہ میں تم نے خدا کو ماننا, ایک کو کیا ماننا ہے, 33 کروڑ کو ماننا ہے, مانو جاؤ ہندو مت میں. ہماری سیاست میں, ہماری معاشرت میں, ہماری معیشت میں, ہماری تعلیمی نظام میں بات نہ کرنا. اور اللہ کہتا ہے 3 مرتبہ سورہ یوسف کی آیت 40 میں ہے ان الحکم الا للہ, حکم کا اختیار فقط اللہ سبحانہ تعالیٰ کے لیے. اور اقبال کہتا ہے سروری زیبا فقط الذات بے ہمتا کو ہے, حکمراں ہیں ایک وہی باقی بتانے حاضری. اب آئیے قائد اعظم سے بھی پوچھ لیں کہ وہ کیا تھے. صرف ظاہر کے حلیے پر نہ جائیے گا, اس کے بارے میں بڑا کچھ لکھا ہے لوگوں نے. پینٹ شرٹ میں تھے, ٹائی میں تھے اور سب کچھ تھا, مگر علماء کے بارے میں معروف بات ہے جب بعض علماء ان سے ملنے جاتے تو تھوڑا وقت لیتے ٹائی پینٹ شرٹ چینج کر کے شیروانی میں آ کر بیٹھتے تھے علماء کے سامنے. اچھی خاصی روایات اس بارے میں موجود ہیں, مگر اس ظاہر کے ہو لیے انفرادی معاملات کو چھوڑیں, کیا کہا تھا وہ سنیں ذرا. اور کیونکہ 11 اگست 1947 کی ایک تقریب بڑی معروف ہے ہمارے لبرلز کی, ہیں تو ہم یس کر رہے ہیں کہ اس کے جوابات بھی دیے گئے. وہ الزام بھی لگا قائد اعظم پر غلط باتیں ان کی طرح منسوخ کی گئی, جسٹس منیر نے بددیانتی بھی کی ہے اور غلط باتیں بھی ان کی طرح منسوخ کی گئیں اور غلط انٹرپریٹ بھی کیا گیا. اگر انہوں نے کہا کہ اقلیتوں یہاں پر رہنے کی آزادی ہوگی تو اسلام آزادی دیتا ہے, شرط یہ ہوگی کہ اسلام کی بالادستی مانو گے, جاؤ اپنی عبادت گاہ کے اندر ٹھیک ہے, اور اپنا تو جو تمہارا مذہب ہے اس پر قائم رہو ٹھیک, اپنی عبادت گاہ میں عبادت کر لو ٹھیک ہے. تفصیل ہے और सारी बातें, यहां हिंदू भी थे, सिख भी थे, दीगर बरादरियों के लोग भी थे, तो उनको एक तसल्ली देना था। लेकिन इस वक्त छोड़ दें, वो तो एक तकरीर का हुलिया बिगाड़ते हैं लोग। मैं आपके सामने उससे पहले और उसके बाद की चंद कोटेशन रख देता हूं। 1938, 6 जून 1938 बंबई का खिताब है, आजकल मुंबई कहा जाता है उसे। कायदे आदम ने बंबई में मुस्लिम लीग का झंडा लहराते हुए, ये आज की मुस्लिम लीगों की बात नहीं हो रही, हां भाई हाँ प्लीज, आज वाले मुस्लिम लीगों की बात नहीं हो रही, उस वक्त की मुस्लिम लीग की बात हो रही। कायदे आदम मोहम्मद अली जिन्ना ने बंबई में मुस्लिम लीग का झंडा लहराते हुए फरमाया कि नया झंडा नहीं है बल्कि सदियों पुराना है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हमें अता किया था। मुसलमानों की बदनज़मी की वजह से वो अपने ही झंडे को भूल गए, लेकिन मुसलमानों में नए शऊर की बेदारी की वजह से हम अब इसको बुलंद रखेंगे। उन्होंने कहा कि दुनिया की कोई ताकत अब इस झंडे को सरनगू नहीं कर सकती, हटा नहीं सकती, गिरा नहीं सकती। ये 6 जून 1938, 24 दिसंबर 1938 कहते हैं कि मुझे इस्लाम के झंडे को लहराने की दावत से आपने बहुत इज्जत दी। मुस्लिम लीग का झंडा, इस्लाम का झंडा, अब मुझे इस्लाम के झंडे को लहराने की दावत से आपने बहुत इज्जत दी है। ये मुस्लिम लीग का झंडा है, इसका मतलब है कि तमाम मुसलमान इसके नीचे जमा हो जाएं। जब मुसलमान इसके झंडे, इस्लाम के झंडे की तरह जमा हो जाएंगे तो दुनिया की कोई ताकत उन्हें शिकस्त नहीं दे सकती, फतह कामयाबी उनका मुकद्दर होगी। हर मुसलमान को इस झंडे तले आना चाहिए और दुनिया में इस्लाम के मिशन को समझना, मुराद मुकम्मल करना चाहिए। 1940, 22 से 24 मार्च लाहौर इजलास 1940, कहते इस्लाम के खादिम की हैसियत से आगे बढ़िए और लोगों को इक्तिसादी, समाजी, तालीमी और सियासी एतबार से मुनज़्ज़म कीजिए। मुझे तवक्कु है कि इस तरह आप अपनी कुव्वत, आप एक कुव्वत बन जाएंगे जिसको पूरी दुनिया तस्लीम करेगी। अगला मुझे अंग्रेजी में मिला वो है दक्कन इंडिया का, उस्मानिया यूनिवर्सिटी दक्कन इंडिया, अगस्त 41 का इंग्लिश का खिताब है। फरमाते कि इस्लाम ओबीडियंस बिलोंग्स टू गॉड अलोन, द ओनली वे टू फॉलो द ओबीडियंस इज थ्रू कुरान। इस्लाम डज नॉट प्रीच ओबीडियंस टू अ किंग, पार्लियामेंट, पर्सन और इंस्टीट्यूशन। द इस्लामिक गवर्नमेंट मीन्स रूल ऑफ द कुरान, एंड हाउ कैन यू एस्टैब्लिश द रूल ऑफ कुरान विदाउट एन इंडिपेंडेंट स्टेट। वो कह रहे इतात असलन अल्लाह का हक है भाई, इस्लाम में इतात का मामला किसी फर्द इदादे पार्लियामेंट के लिए नहीं है। इस्लामी गवर्नमेंट का मतलब, इस्लामी हुकूमत का मतलब है कुरान का हुक्म कायम होना, कुरान का रूल होना। और आप कैसे कुरान के रूल को कायम करेंगे अगर आपके पास अपनी एक आजाद रियासत ना हो। ये लग रहे हैं कि कायदे आजम सेकुलर थे, लग रहे कहीं से। आगे सुने, अप्रैल 1943 कहते हैं कि आपने मुझसे पैगाम की दरखास्त की है कि मैं पैगाम दूं। मैं आपको क्या पैगाम दूं, हमारे पास कुरान मजीद की शक्ल में अजीम तरीन पैगाम पहले ही मौजूद है जो हमारे लिए हिदायत और मशाल राह है। इसके बाद 19 मार्च 1944 अकलियतों का भी जिक्र है, हमारे आइन में भी है, इस्लाम में भी तालीमात दी, बस वो अपनी हदूद में रहें और औकात में रहें, तो उनके हुकूक हैं, कोई हर्ज नहीं। लिखते हैं कि इस्लामी उसूल आज, माफ कीजिएगा जी, कायदे आदम ने गैर मुस्लिम अकलियतों को यकीन दिलाया कि अगर पाकिस्तान कायम हो गया तो उनके साथ रवादारी, इंसाफ और फयाजी का सुलूक किया जाएगा। अकलियतों को ये हुकूक कुरान मजीद ने दिए, किसी और ह्यूमन चार्टर की बात नहीं की है, कुरान की बात की है कायदे आदम ने। और अकलियतों का मामला इज्तिमाई रियासती मसला है और सेक्युलरिज्म की बिल्कुल बरअक्स बात हो रही। इसी तरीके पर जब यह बात उठी ना कि कायदे आजम सेकुलर है, यह आज नहीं पहले भी उठी थी, तो सुनिए उन्होंने खुद वजह की है। 25 जनवरी 1948 का कायदे आजम का खिताब कराची बार एसोसिएशन में, कहते कि इस्लामी उसूल आज भी हमारी जिंदगी के लिए उसी तरह काबिल अमल हैं जिस तरह 1300 साल पहले काबिल अमल थे। उस वक्त 1300 साल, आज 1400 हम कहते हैं, जिस तरह 1300 साल पहले काबिल अमल थे। कहते कि मुझे समझ नहीं आ रही कि लोगों का एक गिरोह जान बूझ कर फितना अंदाजी से यह बात क्यों फैलाना चाहता है कि पाकिस्तान का आईन शरीयत की बुनियाद पर मुदव्वन नहीं किया जाएगा। यह तो कायदे आजम खुद अपने ऊपर इल्जाम लगाने वालों को जवाब देके गए हैं। यह 25 जनवरी 1948 का खिताब, एक उनका मशहूर खिताब है जो स्टेट बैंक ऑफ पाकिस्तान की पिशावर ब्रांच के आगाज के मौके पर, उसका हासिल यह है कि मगरिब के सरमायादाराना निजाम ने इंसानियत को तबाह कर दिया, बर्बाद कर दिया है, اب ہمارے پاس موقع ہے کہ اسلام کی عادلانہ تعلیمات پر مبنی نظام دنیا کے سامنے پیش کر دیں۔ یہ اسٹیٹ بینک آف پاکستان کی پشاور برانچ 1948 کی انوگریشن کے موقع پر ان کا خطاب۔ اور آخری ہے بالکل وفات سے دو یا تین دن پہلے کی بات، اور یہ ریکارڈ پر آئی ہے، ڈاکٹر ریاض علی شاہ جو ان کے ذاتی ڈاکٹر تھے، وہ دو یا تین دن پہلے قائد اعظم کی وفات سے پہلے کیا فرما رہے قائد اعظم، سنیے۔ تم جانتے ہو جب مجھے احساس ہوتا ہے کہ پاکستان بن چکا ہے تو میری روح کو کس قدر اطمینان ہوتا ہے۔ یہ کام مشکل تھا اور میں اکیلا کبھی نہیں کر سکتا تھا۔ میرا ایمان ہے کہ یہ رسول خدا صلی اللہ علیہ وسلم کا روحانی فیض ہے کہ پاکستان وجود میں آ گیا۔ اب پاکستانیوں کا فرض ہے کہ وہ اسے خلافت راشدہ کا نمونہ بنائیں۔ خلافت راشدہ میں صرف مسجدیں نہیں بنی تھی، پورا نظام بنا تھا۔ اب پاکستانیوں کا فرض ہے کہ وہ اسے خلافت راشدہ کا نمونہ بنائیں تاکہ خدا اپنا وعدہ پورا کرے اور مسلمانوں کو زمین کی بادشاہت دے۔ یہ ہیں قائد اعظم، اور یہ ساری کوٹیشنز ریکارڈ پر موجود ہیں۔ بعض حضرات نے اس دور کے اخبارات کی کٹنگز کو آج تک سنبھال کر رکھا ہوا ہے۔ اب ایک طرف جو لوگ کہتے ہیں کہ پاکستان کو سیکولر اسٹیٹ ہونا چاہیے، قائد اعظم سیکولر تھے، بہت اچھا ہمارے ایک ساتھی نے کہا، اس کا مطلب ہے کہ آپ قائد اعظم کو دھوکے باز کہتے ہو، جھوٹا کہتے ہو، بددیانت کہتے ہو۔ اتنی تقریریں 38 سے لے کے 47-48 تک کی، اسلام 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 اسلام، اور وہ سیکولر تھے، تو کیا تم قائد اعظم کو جھوٹا کہتے ہو؟ دھوکے باز تھے، بددیانت تھے، بد کردار تھے؟ استغفر اللہ۔ اس سے بڑھ کر ہمارے باپ دادا نے جو قربانیاں دیں، جو ہزار گانے دیں، کٹی ہوئی ٹرینوں کی بوگیاں آئی ہیں جس میں لاشوں کے لاشیں پڑے ہوئے تھے، کس لیے آئے تھے آپ؟ اگر سیکولر بنانا تھا تو بھارت سیکولر نہیں آج؟ آنے کی کیا ضرورت پڑی تھی؟ میرے باپ دادا ہجرت کر کے آئے، آپ کے باپ دادا ہجرت کر کے آئے، ہم کراچی میں اس وقت بیٹھے ہیں، جو لوگ بعد میں ریکارڈنگ دیکھیں ان کے لیے کر رہا ہوں میں، کتنا بڑا الزام ان شہداء پر، کس لیے آئے تھے؟ پاکستان کا مطلب کیا؟ لا الہ الا اللہ، اسی بنیاد پر تو آئے تھے۔ سیکولر بنانا تھا تو بھارت سے دو ٹکڑے کرنے کی ضرورت کیا پڑی تھی؟ یہ جانے کاہے کو دی تھی ہم نے؟ اتنا بڑا الزام لگاتے، اتنا بڑا دھوکہ کرتے، یہ ہے یہ سیکولر لبرل لوگ، ان کے چہرے بے نقاب ہو رہے ہیں۔ اور آج کا سیکولر بھارت کیا حالت ہے؟ مسلمانوں کی، سکھوں کی، دلتوں کی، اور پارسیوں کی، اور دیگر عیسائیوں کی، کیا حالت ہے وہاں پر دیکھ لیجیے۔ آج کا سیکولر امریکہ، نیتن یاہو کو کس طرح استقبال کیا گیا، کس طرح پیٹھ ہوگی گئی، ہم تمہارے ساتھ کھڑے ہیں۔ آج کا سیکولر یو کے، اسلام و فوبیا کے نام پر کیا مسلمانوں کا حشر ہو رہا ہے؟ ہماری آنکھیں کھلیں گی یا نہیں کھلیں گی؟ یہ بنتے ڈیموکریسی کے چیمپئن، سیکولرزم کے چیمپئن، ان کے مکرو چہرے، فلسطین کا بچہ کٹتا ہے، شہید ہوتا ہے، ہزاروں لاشیں جاتی ہیں، قربان ہوتے ہیں، ان کو خیال نہیں آتا ہے۔ اور ہولوکاسٹ پر اگر بات کرو تو جرم ہو جاتا ہے ان کے ہاں۔ یہ سیکولرزم کے نام پر آج امریکہ کو دیکھ لو، برطانیہ کو دیکھ لو، بھارت کو دیکھ لو، کیا ہمیں سیکولرزم چاہیے؟ کی محمد سے وفا، تو نے تو ہم تیرے ہیں، یہ جہاں چیز ہے کیا لوہ کرم تیرے ہیں؟ وہ ایک سجدہ جسے تو گرا سمجھتا ہے، ہزار سجدوں سے دیتا ہے آدمی کو نجات۔ ہمارے مسائل کا حل اسلامی پاکستان میں ہے، سیکولر پاکستان میں تباہی کی سوا کچھ نہیں ہوگا۔ وآخر دعوانا الحمدللہ رب العالمین۔